अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रदेश 5 को नेपालगञ्जलाई औद्योगिक नगरी बनाउन जोड, उत्सव बन्यो अन्तर्राष्ट्रिय नारी दिवस, महिला अधिकार पहुँच लगायतका विषयमा चर्चा।
धम्क्याउँदै व्यवसायीबाट असुली गर्ने गिरोहका 6 जना बाँकेमा पक्राउ, नेपालगञ्जको वडा नम्बर 17 खुल्ला दिशामुक्त वडा घोषणा।
भन्सार राजस्व छल्दै करोडौँका तामाका भाँडा कर्णाली भित्र्याइयो, कर्णाली प्रदेश सभा सदस्यको लोगो तै, पोसाकका तयारी हुँदै।
र प्रदेश 7 शिशु मृत्युदर बढी, बाँकेमा हिजो एकै दिन 2 खेल प्रतियोगिता सुरु।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी बैंकमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पछि।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष हैन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी बैंकमा खाता खोल्न।
अब कुमारी बैंकमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी बैंकको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी बैंक, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा 108 अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ, हिजो बाँके बर्दिया लगायत देशैभर विविध कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा हिजो बिहान अधिकांश जिल्लामा प्रभात फेरी निकालिएको छ। यसपालिको नारी दिवसको नारा, आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रूपान्तरण राखिएको थियो। नारी दिवसको अवसरमा हिजो बिहान नेपालगञ्जमा सामूहिक प्रभात फेरी गरिएको थियो। महिला तथा बालबालिका कार्यालय बाँकेको आयोजनामा भएको प्रभात फेरीमा जिल्लास्थित महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो। नेपालगञ्जको गणेशमान चौकबाट निकालिएको प्रभात फेरी नेपालगञ्ज भन्सार पुगेर कोण सभामा परिणत भएको थियो। प्रभात फेरीमा स्कुल, कलेज, सरकारी तथा गैर सरकारी सङ्घ संस्था लगायतले आआफ्ना ब्यानर लिएका थिए। कोण सभामा परिणत भएपछि बाल क्लबका किशोर किशोरीहरूले बाल विवाह सम्बन्धी नाटक प्रस्तुत गरेका थिए। नारी दिवसका अवसरमा आफ्नो धारणा सुनाउँदै महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाह,
अझै पनि थुप्रै खालीका महिला विरुद्ध हुने हिंसा, भेदभाव लगायतका व्यावहारिक कुराहरू थुप्रै रहेका छन्। जबसम्म त्यो चाहिँ एउटा समानतामा ल्याइँदैन, निर्मूल गरिँदैन, सभ्य समाजको सिर्जना हुन सक्दैन। हामी महिला र पुरुष एक रथका दुई पाङ्रा हौँ, एकले अर्काको सहयोग बिना हाम्रो महिलाको पनि विकास सम्भव छैन र पुरुषको पनि विकास छैन।
नारी दिवसका अवसरमा हिंसा विरुद्ध बोल्ने प्रण गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको भनाइ छ।
नारी दिवसको अवसर पारेर यसमा खास गरेर जो पीडित हुनुहुन्छ अथवा चाहिँ जहाँ हिंसा भइरहेको छ त्यहाँ चाहिँ अगाडि सर्ने चाहिँ हाम्रो एउटा संस्कार छैन। उहाँ जो पीडित हुनुहुन्छ झन् उनीहरूलाई चाहिँ अझ लुकाइने, त्यो पीडालाई लुकाइने, त्यसपछि त्यस्ता घटनाहरू चाहिँ लुकाइने चाहिँ काम हुन्छ। त्यस कारण मैले चाहिँ के भनेको छु भने, जबसम्म हामीले हाम्रा सोच बदल्दैनौँ, जबसम्म हामी अग्रसर हुँदैनौँ, तबसम्म यी यस्ता चाहिँ हिंसाका घटनाहरू पटक पटक दोहोरिनेछ।
नारी दिवसकै अवसरमा हिजो बिहान बर्दियाको गुलरियामा पनि प्रभात फेरी निकालिएको छ। संसारभर हरेक वर्ष 8 मार्चमा नारी दिवस मनाउने गरिन्छ। नेपालमा सन् 1974 यो दिवस मनाउन थालिएको हो। नारी दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ बाँके लगायतका विभिन्न संस्थाहरूले हिजो नेपालगञ्जमा विभिन्न कार्यक्रम गरेका थिए।
यस्तै दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले नगरका 80 वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। 150 बढीलाई सम्मान गरेको उपमहानगरपालिकाले जिल्ला आयुर्वेद कार्यालयको सहजीकरणमा 100 बढी ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार समेत गरेको जनाएको छ। यस्तै यता त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डाक्टर मुना श्रेष्ठले सबैतिर पेसागत चुनौती विद्यमान रहेकाले त्यसबीच नै आफ्नो क्षमता प्रस्तुत गरेर अगाडि बढ्न सुझाव दिनुभयो। पत्रकारिता सामाजिक सेवामुखी र जिम्मेवारीपूर्ण पेसा रहेको औल्याउँदै उहाँले हिजो नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आयोजित एक कार्यक्रममा भन्नुभयो, पेसामा महिला वा पुरुष होइन, क्षमता हेर्नुपर्छ। दैनिक नेपालगञ्जमा खबर छ।
नारी दिवसकै अवसरमा हिजो बाँकेको डुडुवा गाउँपालिकामा पनि बृहत र्यालीको आयोजना गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय महिला नारी दिवसको सन्दर्भ पारेर हिजो हेल्थ केयर अस्पताल तथा प्रसूति गृहले नेपालगञ्जको फुलटेग्रामा निशुल्क पाठेघर क्यान्सर पहिचान शिविरको आयोजना गरेको छ। यस्तै अखिल नेपाल महिला सङ्घले भेरी अञ्चल अस्पतालमा रहेका सुत्केरीहरूलाई हिजो हर्लिक्स वितरण गरेको छ भने यही दिवसको अवसर पारेर कोहलपुर 10 रहेको जीवन ज्योति स्कुलले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ। त्यस्तै नेपालगञ्जको राजामा रहेको सृजनशील आमा समूह तथा अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि महिला दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका थिए। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
कर्णाली प्रदेशका 10 जिल्लाको नक्सासहितको प्रदेश चिन्ह तय गरिएको छ। कर्णाली प्रदेश सभा सञ्चालन नियमावली मस्यौदा समितिले सभामुखलाई बुझाएको प्रतिवेदनमा महिला र पुरुषको हत्केलामाथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सासहितको लोगो रहने उल्लेख छ। नक्सामाथि नेपालको राष्ट्रिय झण्डा रहनेछ भने फेदमा कर्णाली प्रदेश सभा सदस्य लेखिनेछ। यस्तै प्रदेश सभा सदस्यका लागि पोसाक निर्धारणको जिम्मा भने कार्यव्यवस्था परामर्श समितिलाई दिइएको छ। कर्णाली प्रदेशका उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर पोसाक निर्धारण गर्न हामीले कार्यव्यवस्था परामर्श समितिलाई बुझाएका छौँ। उहाँले भन्नुभयो, पोसाकको विषयमा छलफल भए पनि मस्यौदामा हामीले समेटेका छैनौँ। नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
फागुनमा बाँके प्रहरीका लागि टाउको दुखाइको विषय बन्यो चन्दा आतंक। फोन र एसएमएस मार्फत व्यवसायीलाई धम्काउँदै चन्दा माग्ने समूहले बाँकेमा आतंक मचाएको थियो। फोन मार्फत धम्क्याउँदै रकम माग्ने गरे पनि केही व्यवसायीले प्रहरीलाई उजुरी दिएनन्। तर 10 जति व्यवसायीले मौखिक रूपमा जानकारी गराएपछि प्रहरी अनुसन्धान सुरु भएको थियो। प्रहरीले छोटो समयमा धम्क्याउँदै रकम माग्ने गिरोह पक्रन सफल भयो। अनुसन्धानबाट व्यवसायीलाई धम्काउने समूहमा अनुमान गरेको भन्दा फरक व्यक्तिको संलग्नता भेटिएको छ। चन्दा र एउटै व्यक्तिसँग करोड रकम फिरौती माग्ने कार्यमा एमकम पढेका विद्यार्थी र महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउने लेक्चर समेत भएको खुलेको छ। बाँके प्रहरीका अनुसार पहिलोपटक धम्क्याउँदै रकम असुली गर्ने घटनामा शिक्षित व्यक्तिको संलग्नता देखिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले बिहिबार हिजो मोबाइल मार्फत उद्योगी व्यवसायीलाई फोन र एसएमएस गरेर रकम माग्ने 6 पक्राउ गरेर सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेका व्यक्तिमा सुर्खेत लेखगाउँ 1 32 विजय विक्रम शाह, बाँके राप्ती सोनारी घरबै हाल नेपालगञ्ज गणेशपुर बस्ने 32 केशराज भण्डारी, चितवन भरतपुर 6 विष्णु तिमिल सिन्हा, कुशल श्रेष्ठ नेपालगञ्ज 8 56 राजु भन्ने अस्फाग सिद्दिकी र कोलपुर 12 निवासी रमेश प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ। कमल खत्रीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
5 प्रदेशको समृद्धिका लागि नेपालगञ्जलाई औद्योगिक नगरीका रूपमा विकास गर्नुपर्ने उद्योगी व्यवसायीले औल्याएका छन्। औद्योगिक नगरी बनाउन जमिनको समस्या नभएको भन्दै यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने उनीहरूको आग्रह छ। नेपाल रिपब्लिक मिडियाले प्रदेश नम्बर 5 सम्भावनाबारे आयोजना गरेको अन्तर्क्रियामा सहभागी उद्योगी व्यवसायीले नेपालगञ्जमा उद्योगको ठूलो सम्भावना रहेको बताएका थिए। औद्योगिक नगरीका रूपमा विकास गर्न राजनीतिक दल अहिलेसम्म भाषणमा मात्र सीमित रहेकोले उनीहरूले गुनासो समेत गरे। निजी क्षेत्रको लगानीमा स्थापित उद्योगलाई सरकारले सहुलियतको व्यवस्था दिनुपर्ने माग गरेका थिए। सरकारले निजी क्षेत्रसँग कर मात्रै लिने तर उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण अहिलेसम्म तयार नगरेको उद्योगी व्यवसायले बताएका थिए। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले नेपालगञ्जलाई औद्योगिक नगरीका रूपमा विकास गरेर 5 प्रदेशको समृद्धिका लागि पहल गर्नुपर्ने बताउनु भयो। नेपालगञ्जलाई औद्योगिक नगरीका रूपमा विकास गर्न बाँकेमा जमिनको कुनै समस्या छैन, सरकारले वातावरण मात्रै बनाइदिनु पर्यो, औद्योगिक नगरी बनाउन सकिन्छ। उहाँले भन्नुभयो, नेपालगञ्जमा धेरै उद्योग फस्टाउने सम्भावना रहेको प्रथम उपाध्यक्ष मन्सुरीको भनाइ छ। नागरिकमा खबर छ।
नवजात शिशु मृत्युदर मुलुकमा सबैभन्दा बढी प्रदेश 7 रहेको एक सर्वेक्षणले देखाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण 2016 यस्तो देखिएको हो। उक्त प्रदेशमा जन्मिएको 28 दिनभित्र मृत्यु हुने शिशुको सङ्ख्या प्रति 1,041 छ भने जन्मिएको 1 वर्षभित्र मृत्यु हुने शिशु प्रति 1,058 रहेको छ। विमल खतिवडाले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्ज उपमहानगरको सञ्चार योजना
हामीलाई पनि के लेखिदिया होला जस्तो लाग्छ, तर बिस्तारै सोच्दाखेरि ठिकै त हो नि, यो गुनासो छ भने हेर्नु पऱ्यो नि त हामीले यो गुनासो भनेर धेरै कुरामा हामी मिडियाबाट पनि म अब हामी सबै सचेत हुन्छौँ
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363।
सुबिसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट, अमेजिङ अल द वे।
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भधान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार, पशु चिकित्सक। सम्पर्क नम्बर 98478-92807।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चारलाई अधिकतम उपयोग गर्ने नीति लिएको मेयर डाक्टर धवलशमशेर राणाले बताउनु भएको छ। त्यसका लागि योजनाबद्ध काम भइरहेको उहाँले बताउनुभयो। नेपालगञ्ज उपमहानगरका सञ्चार योजना बताउँदै मेयर डाक्टर राणा,
नेपालगञ्ज उपमहानगरपालिका हामी कसरी जनताको बिचमा मिडियाको सहयोग लिएर हामी गइराखेको छौँ, विभिन्न किसिमका मिडियाहरू छन्, हामीले वेबसाइटहरू पनि डेभलप गरेको छौँ, हामीले फेसबुकमा पनि पेजहरू राखेको छौँ, भर्खरै टोल फ्री नम्बर पनि राखेको छौँ, यो डिजिटल नोटिस बोर्ड राखेको छौँ, रेगुलर मिडियासित हामीले योजना सुरुमै बनाएको थियौँ कि कम्तीमा 3 महिनामा हामी एकचोटि मिडियाका मित्रहरूलाई सबैलाई बोलाएर एकचोटि अन्तर्क्रिया कार्यक्रम गर्ने भन्ने पहिलोचोटि बेर भयो। अब लटरपटर सबै मिलाउँदा मिलाउँदा टाइम लाग्छ, व्यथितिलाई त्यसलाई थितिमा ल्याउन अलिकति टाइम लाग्यो र पहिलोचोटि अलिकति बेर भयो र अब हामी हरेक 3-3 महिनामा मिडियाका साथीहरूसित नगरपालिकामा अन्तर्क्रिया कार्यक्रम गर्ने भनेर हामीले एउटा निधो गरेको छौँ। त्यो क्रममा एकचोटि भइसकेको छ। फेरि हामीले एउटा नयाँ प्रोजेक्ट पनि बनाउन लागेको छौँ रेडियो, टेलिभिजन र चाहिँ नि पत्रिकाहरूसित हामीले न्युजहरू बनाउने, हामीले एउटा नगरपालिकाले काम गरेको चाहिँ नि योजनाहरूको विषयमा न्युजहरू बनाएर प्रसारण गर्न पनि हामीले एउटा योजना बनाइराखेको छौँ। अब आरटिआईको पनि हामीले कुराहरू अगाडि गरेको छौँ। आरटिआई हेर्ने एउटा अब भनौँ न त्यसैमा दक्षता हासिल गरेको पनि संस्थाहरू छ उनीहरूसित पनि हामी त्यसमा पनि मिडिया साथीहरू हुनुहुन्छ र महासङ्घको अक्ष कोषमा पनि नेपालगञ्ज उपमहानगरपालिकाले केही रकम हालेर सहयोग गर्ने र यो हामीले एप्स पनि बनाउन लाग्छौँ सार्वजनिक सुनवाई पनि अब गर्ने हाम्रो योजना अब एउटा भइसकेको छ अब एउटा अर्को सार्वजनिक सुनवाईको लगत्तै हुने भइरहेको छ हामीले जति काम गरे पनि त्यो कामको सही मूल्याङ्कन त्यसको सही इभ्यालुएसन त्यसको अनुगमन र त्यसको कार्यान्वयनको पक्षमा हुने त्रुटिहरू तपाईँहरूले औलाइदिनुपर्छ कतिपय कुरा हामीलाई पनि के लेखिदिए होला जस्तो लाग्छ तर बिस्तारै सोच्दाखेरि ठिकै त हो नि यो गुनासो छ भने हेर्नु पऱ्यो नि त हामीले यो गुनासो भनेर धेरै कुरामा हामी मिडियाबाट पनि म अब हामी सबै सचेत हुन्छौँ
उहाँ हुनुहुन्थ्यो मेयर डाक्टर धवल शमशेर राणा नेपालगञ्ज उपमहानगरका सञ्चार योजना सुनाउँदै
भन्सार राजस्व छलेर करोडौँका तामाका भाँडा कर्णाली भित्रिएका छन् नेपाल भारत सीमा क्षेत्रमा पर्ने नेपाली भन्सार कार्यालयसँग मिलमतोमा तामाका भाँडा नेपाल भित्राइएको हो विशेष गरी व्यापारीले नेपालको पश्चिम नाकाबाट भन्सार छलेर तामाका भाँडा कर्णालीतिर ल्याउने गरेका छन् कर्णाली पुर्याइएका ती भाँडा तामाका भाँडा महँगो मूल्यमा ग्रामीण क्षेत्रमा बिक्री गर्ने गरिएको छ कर्णालीको कालीकोटमा मात्रै एउटा स्थानीय तहमा प्रति महिना 500 बढीका तामाका भाँडा बिक्री हुने गरेका छन् भन्सार कर्मचारीको मिलिमतोमा कर्णालीमा तामाका भाँडा भित्र्याउने गरिएको व्यापारीहरूको भनाइ छ नेपाल भारत सीमामा पर्ने व्यापारिक नाकामा राजस्व छली भएकै कारण नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परिरहेको छ नागरिकमा पवित्र कुमार शाहीले खबर लेख्नु भएको छ
प्रदेश मन्त्री परिषदका पदाधिकारीले लिने बैठक भत्ताको दोब्बर बढी माग गर्दै प्रदेश सातका जिल्ला समन्वय समितिहरूले पावरफुल बन्ने इच्छा व्यक्त गरेका छन् संविधानमा जिल्लाभित्रका नगरपालिका र गाउँपालिका बीच समन्वयको मात्रै अधिकार पाएका जिल्ला समन्वय समितिहरूले आफूहरूको तलब भत्ता तोकेर प्रदेश कानुनमा पावरफुल बनाउन माग गरेका हुन् जिल्ला समन्वय समिति महासङ्घ प्रदेश सातले बिहिबार हिजो मुख्यमन्त्री सभामुख आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्री समक्ष आफूहरूलाई दिइनुपर्ने अधिकार र सेवा सुविधाको ड्राफ्ट बुझाएका छन् महासङ्घ प्रदेश सातका अध्यक्ष गणेश भट्टले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा समन्वय समितिका प्रमुखको तलब 45,000 उपप्रमुखको 40,000 र सदस्यको 30,000 दिनुपर्ने उल्लेख गरिएको छ शिवराज भट्टले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ
भेरी साहित्य समाजले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा हिजो विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेको छ लक्ष्मीमा शेरबहादुर राणाभाट स्मृति पुरस्कार अर्पण कृति विमोचन कृति समीक्षा स्रष्टा सम्मानका साथै बहुभाषिक कवि गोष्ठीको आयोजना गरियो समाजका अध्यक्ष हरिप्रसाद तिमिलसेनाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद दाङका अध्यक्ष पुरुषोत्तम खनाल वरिष्ठ प्रगतिवादी साहित्यकार प्राध्यापक डाक्टर सुधा त्रिपाठी राजनीतिक विश्लेषक एवं प्रगतिवादी साहित्यिक गतिविधिका अभियन्ता नरेन्द्रजङ पिटर सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्रगिरी कोपिलालाई सम्मान गरिएको छ कथाकार भरतबहादुर राणाभाट भीमबहादुर राणाभाटले संयुक्त रूपमा स्थापना गरेको लक्ष्मीमा शेरबहादुर राणाभाट पुरस्कार पनि हिजै अर्पण गरिएको छ पहिलो उक्त पुरस्कार वरिष्ठ कथाकार सनत कुमार रेग्मी र प्रथम महिला महाकाव्यकार बुनु लामिछानेलाई संयुक्त रूपमा प्रदान गरिएको हो दैनिक नेपालगञ्जमा खबर छ
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 17 हिजो खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ नगरको परसपुर स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अजय कुमार पाठकले 17 वडा हिजोदेखि खुल्ला दिशामुक्त भएको घोषणा गर्नुभयो
पारिवारिक तथा व्यक्तिगत सरसफाइको महत्त्वबारे जनचेतना तथा स्वास्थ्य व्यवहारमा परिवर्तनका अभियान सञ्चालन गर्ने र सहभागी हुनेछौँ घरमा उत्सर्जन फोहोर व्यवस्थापन शौचालय तथा पानीको स्रोत वरिपरि नियमित सरसफाइ गर्नेछौँ स्वास्थ्य तथा सरसफाइ अभियान निरन्तर गर्न समुदाय स्थित संस्था क्लब विद्यालय समूह बाल क्लब किशोरी क्लब बीच सञ्जाल निर्माण गरी जन परिचालन गर्ने छौँ गराउने छौँ पारिवारिक तथा व्यक्तिगत सरसफाई नियमित प्रबन्धनका निमित्त वडा स्तरीय निगरानी समिति मार्फत नियमित अनुगमन गर्नुका साथै सुधारका लागि सामूहिक योजना बनाई लागू गर्नेछौँ
कार्यक्रममा नगर प्रमुख डाक्टर धवल शमशेर राणाले हिन्दी भाषामा बोल्दै भन्नुभयो
जो बिल्कुल विपन्न है, बिल्कुल गरीब है, उसको फ्री का टॉयलेट, पूर्ण रूप से सहयोग का टॉयलेट बना दिया जाए। जो मध्यम वर्ग का है, थोड़ा बहुत कुछ कर सकता है, उसको रिंग और पैन दिया जाए। वो रिंग और पैन के लिए भी खाने पानी संस्था देगा, आप लोग को, आप लोग के पास पहुंच सकता है। और जो संपन्न है उसको सलाह दिया जाए, ठीक है कि नहीं? और कोई उपाय नहीं है, पर सबके घर में होना चाहिए। और हमको अब आशा है, मैं यही होटल में रहता हूँ बाटिका में, आप लोग को पता है मैं दौड़ने आता हूँ पीछे का रास्ता, और सुबह सुबह लोटा वालों को भी देखता हूँ। अब मुझे विश्वास है कि लोटा वाले कोई नहीं मिले।
खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, पूर्व सांसद बादशाह कुर्मी लगायतले बोल्नु भएको थियो। वडा नम्बर 17 886 घरधुरीमध्ये 90% घरमा चर्बी बनेका छन्। बाँकी 10% घरमा एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा वडा कार्यालयले चर्पी निर्माण गर्ने वडा अध्यक्ष पाठकले जानकारी दिनुभयो। पश्चिम डायरीमा स्थानीय जनप्रतिनिधिलाई तलब ठिक कि बेठिक?
जनप्रतिनिधिहरूको तलब के छ त्यो राम्रो हो, किनकि तिनीहरूको पनि इच्छा चाहना हुन्छ, म जनताद्वारा चुनेर आएको छु, मेरो पनि केही लाभ होस् भनेर।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
चुरे रहेछ पानी, पानी रहेछ हम लोग, चुरे रहेछ पानी, पानी रहेछ हम लोग।
का कहत वैसन, चुरे रहेछ पानी, पानी रहेछ हम लोग।
हाँ बाबा, चुरे के नरवा में पानी बहे लाग है।
का कहत ही?
कहाँ, कुआं, पोखरा सब में पानी बढ़ गवा है, नलों में पानी बढ़िया से निकलत है।
ई देखो तो, पहले चुरे उजाड़ रहा समय पानी के बूंद नहीं रहा, माटी के ग्रायन सब बही के घर खेत पाट देत रहा, यह तो बस्तीये उजड़े लाग रहा।
हाँ, राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति के द्वारा सघन नदी व्यवस्थापन, चुरे के सिर से तराई के 10 गजा तक संरक्षण के शुरुआत, नदी कटान और भूक्षय नियंत्रण, निचले भाग में पानी पोखरा के निर्माण जैसन कार्यक्रम संचालन करके संरक्षण करे के बाद चूरे हरियर हो गवा, बाढ़ अराय रुक गवा है, पानी के स्वता फूट गया है।
वही से चूरे रहे से पानी, पानी रहे से हम लोग।
नेपाल सरकार, राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति, खुमलटार ललितपुर के सहयोग में यहाँ तराई दलित सरोकार केंद्र नेपाल रूपंदेही।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार FM 94 MHz नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FMमा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रदेश 5 जनप्रतिनिधिहरूलाई प्रदेश सरकारले पारिश्रमिकको व्यवस्था गर्ने तयारी गरेको छ। दाङ पुगेर मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि पारिश्रमिकको व्यवस्था गर्ने बताइसक्नु भएको छ। सरकारका जनप्रतिनिधिहरूको पारिश्रमिक तथा सेवा सुविधा लगायतका विषयमा कानुन बन्न लागेको छ। संविधानमा व्यवस्था भएका अधिकारका साझा सूचीहरूका आधारमा प्रदेश सरकारले यस्तो कानुन बनाउन लागेको बताएको छ। प्रदेश सरकारले यही 27 बस्ने संसदको बैठकमा प्रस्ताव गर्ने गरी कानुन बनाउन लागेको हो। स्थानीय तहका सदस्यहरूले चाहिँ आफूहरूलाई पारिश्रमिक नदिने तयारी भएको भन्दै विरोध सुरु गरेका छन्। जनताको सेवा गर्ने भनेर निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरू जो आफ्नै घर आँगनमै बसेर सेवा गर्छन् उनीहरूले जागिर जस्तो भई पारिश्रमिक लिनु ठिक हो वा होइन? सुनौ बाल क्लबमा आबद्ध किशोरहरूको प्रतिक्रिया सहित शम्भु थारूले संकलन गरेको आजको नागरिक आवाज।
साहिल अन्सारी, वास्तवमा जुन अहिले प्रदेश सरकारले स्थानीय तहको जनप्रतिनिधिहरूको लागि जुन तलब तोकिएको छ, पक्कै पनि हामीले यसलाई सकारात्मक लिनुपर्छ। किनभने जनप्रतिनिधिहरू सरकारको एउटा अभिन्न अङ्ग भइसकेपछि उहाँहरूको पनि सेवा सुविधाहरूको कुरा छ, उहाँ रात खटेर काम पनि गर्नुहुन्छ।
मेनका रात मलाई चाहिँ राम्रो लाग्छ, किनभने उहाँहरूले आफ्नो भएको जबहरू छोडेर पनि जनताहरूको सेवामा लागिराख्नु भएको छ र उहाँहरूको आफ्नो पर्सनली आवश्यकताहरू हुन्छ, छोरी हुनुहुन्छ, त्यहाँलाई पढाउने लेखाउने धेरै नै राम्रो हो।
दिपा सुना, एउटा कुराले भन्नुपर्दा त राम्रो पनि हो, किनभने कि त्यो तलबले आफूलाई मात्रै खर्च नगरेर हाम्रो बालबालिकामा भएको बाल वडाहरूमा पनि खर्च गर्नुपर्छ जस्तो लाग्छ।
साहबुद्दिन हल है, मेरो सोचाइ अनुसारले त्यो जनप्रतिनिधिहरूको तलब तोकेको छ त्यो राम्रो हो, किनकि तिनीहरूको पनि इच्छा चाहना हुन्छ, म जनताद्वारा चुनेर आएको छु, मेरो पनि के लाभ होस् भनेर तिनीहरू सोचेको हुन्छन्। तिनीहरूको छोरा छोरीहरू छन्, तिनीहरूलाई अब समाजमा हिँड्नुपर्छ, तिनीहरूको आफ्नो आवश्यकता होला, त्यो अनुसारले
मलाई त राम्रै लाग्छ, किनभने अब होइन उहाँहरूको पनि छोरा छोरी छन्, घर परिवार पनि छन्, त्यसैले तिनीहरूले पानी काम गर्न अप्ठ्यारै हुन्छ, त्यसैले तिनीहरूले पनि तलब पाउनै पर्छ।
स्थानीय तहको संरचनासँगै बैङ्क तथा वित्तीय संस्था पनि गाउँपालिका केन्द्रमा पुग्न थालेका छन्। त्यस क्रममा भार्गव विकास बैङ्कले हिजो देखि बाँकीको राप्ती सुनारी गाउँपालिकाको केन्द्र वडा नम्बर 2 स्थित अगैया बजारमा सञ्चालनमा ल्याएको छ। आफ्नो 16 शाखा स्थापना गरी विधिवत रूपमा कारोबार सुरु गरेको भार्गवको शाखा औपचारिक कार्यक्रमबीच प्रदेशसभा सदस्य कृष्ण केसी नमुनाले र नेपाल राष्ट्र बैङ्कका नेपालगञ्जका कामू निर्देशक शैलेन्द्र रेग्मी संयुक्त रूपमा उद्घाटन गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णाली प्रदेशमा प्रदेशसभाका 50% सांसद हाजिर भए मात्र संसद बैठक सञ्चालन हुने भएको छ। प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो। समितिले सभामुखलाई बुझाएको प्रतिवेदनमा प्रदेशसभा बैठक सञ्चालनका लागि गणपूरक सङ्ख्या 50% हुनुपर्ने उल्लेख छ। ललित बहादुर बुढाले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
होप इन्टरनेसनल एकेडेमीले आज आफ्नो 16 वार्षिक उत्सव मनाउँदैछ। विद्यालयका प्रिन्सिपल केशव रेग्मीका अनुसार प्रदेशसभा सदस्य आरती पौडेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमबीच वार्षिक उत्सव मनाउन लागिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको कोहलपुरमा हिजोदेखि प्रथम अन्तर मावि मेयर कप रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। कोहलपुरको 13 बिघा मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको प्रदेश सांसद आरती पौडेलले उद्घाटन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि सांसद पौडेलले कोहलपुरलाई शिक्षा र खेलकुदको हब बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु 51,000, दोस्रो हुनेलाई नगद रु 31,000 र तेस्रो हुनेलाई रु 21,000 नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरी 34 विद्यालयको सहभागिता छ।
बाँकेको खजुरामा हिजोदेखि 5 डाँफे कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। न्यू डाँफे स्पोर्ट क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको पूर्व राज्यमन्त्री दलबहादुर सुनारले हिजो उद्घाटन गर्नुभयो। आदर्श आधारभूत विद्यालय डी गाउँको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई 1,35,000 र दोस्रो हुने टिमलाई 65,000 नगद पुरस्कार दिने क्लबका अध्यक्ष तिलक वीर सुनारले बताउनुभयो।
इजा धेरैका लागि नौलो र उत्सुकता जगाउने शब्द हुनसक्छ। प्रदेश 7 भने जन्मदिने आमालाई इजा भनेर सम्बोधन गरिन्छ। त्यसैले त्यहाँका एक युवा उद्यमीले आफ्नो उत्पादनको नाम नै इजा राख्नुभएको छ। पछिल्ला दिनमा त्यहाँका उद्यमीले आफ्नो उद्योगबाट उत्पादित वस्तुको नाम स्थानीय भाषामै राख्न थालेका छन्। डोटेली भाषामा नाम राख्ने होड जस्तै चलेको छ। मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कालीकोट जिल्लामा यस वर्ष 44,000 स्याउका बिरुवा वितरण गरिएको छ। कालीकोटलाई स्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक स्याउ खेती विस्तार गर्दै आएको कार्यालयले यस वर्ष स्थानीय सरकारको कृषि कार्यक्रम अन्तर्गत स्थानीय कृषकको मागका आधारमा 44,000 स्याउका बिरुवा वितरण गरेको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश पाँचको नेपालगञ्जलाई औद्योगिक नगरी बनाउन जोड, उत्सव बन्यो अन्तर्राष्ट्रिय नारी दिवस, महिला अधिकार पहुँच लगायतका विषयमा चर्चा।
धम्क्याउँदै व्यवसायीबाट असुली गर्ने गिरोहका छ जना बाँकेमा पक्राउ, नेपालगञ्जको ओडा नम्बर 17 खुल्ला दिशामुक्त ओडा घोषणा।
भन्सार राजस्व छल्दै करोडौँका तामाका भाँडा कर्णाली भित्र्याइयो, कर्णाली प्रदेश सभा सदस्यको लोगो तै पोसाक तयारी हुँदै।
र प्रदेश 7मा शिशु मृत्युदर बढी, बाँकेमा हिजो एकै दिन 2 खेल प्रतियोगिता सुरु।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज फागुन 25 गते शुक्रबार, मार्च 9 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।